नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक मङ्गलबार बिहान 8 बजे प्रसारण हुने मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिकासँगको सहकार्यमा हामीले हरेक मङ्गलबार बिहान 8 बजे मेचीनगर क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ मेचीनगर खबर रेडियो भिजनमा प्रसारण गर्ने गरेका छौँ। आजको अङ्कमा हामी मेचीनगर नगरपालिका वडा नम्बर 10 का अध्यक्ष सुभेश पनेरुसँग कुराकानी गर्न गइरहेका छौँ। अहिले कोरोना भाइरस COVID-19 को संक्रमण तीव्र भइराखेका कारण हामीले 2076 चैत महिनादेखि अहिलेसम्म 76 सालको चैत महिनादेखि 77 सालको यो साउन महिनासम्म हामीले सबै रेडियो भिजनका कार्यक्रमहरूलाई टेलिफोन सम्पर्क मार्फत सञ्चालन गर्ने गरेका छौँ। अहिले कोरोना संक्रमणको त्रासका कारण भौतिक दूरीलाई कायम राख्न र आफ्ना कामहरूलाई रेडियोको कामहरूलाई टेलिफोन मार्फत सञ्चालन गर्नका लागि तयारी गरिरहेका छौँ र त्यसै सिलसिलामा आज हामीले मेचीनगर 10 का अध्यक्ष सुभेश पनेरुसँग टेलिफोन सम्पर्क गरेर कुराकानी गर्नेछौँ। प्राविधिक मित्र कविता श्रेष्ठले उहाँसँग टेलिफोन सम्पर्कको प्रयास गरिरहनु भएको छ। अहिले विश्वभरि कोरोना संक्रमितहरू तीव्र रूपमा बढिरहेका छन्। विश्वभरमा अहिलेसम्मको कोरोना संक्रमितको अवस्था 1,84,42,382 जना पुगेको छ। कोरोना संक्रमितहरू तीव्र रूपमा बढिरहेका छन् र यस्तो अवस्थामा नेपालको प्रवेशद्वार पूर्वी प्रवेशद्वार काँकरबिट्टा मेचीनगर नगरपालिका अहिले मेचीनगर क्षेत्रको अवस्था के छ कोरोना संक्रमणको सन्दर्भमा। वडा नम्बर 10 ले आर्थिक वर्ष 2076-77 सम्ममा के कामहरू सम्पन्न गरेको छ र चालु आर्थिक वर्षमा के काम गर्ने योजना बनाउनु भएको छ भन्ने सन्दर्भमा आजको अङ्कमा मेचीनगर नगरपालिका वडा नम्बर 10 का अध्यक्ष सुभेश पनेरुसँग कुराकानी गर्नेछौँ। उहाँ टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हजुर नमस्कार। हजुरलाई
अध्यक्षज्यू, अहिले हामी यो कोरोना भाइरसको संक्रमणको त्रासमा छौँ। केही ठाउँहरूमा समुदायमा नै फैलिसक्यो नेपालमा पनि भन्ने गरीको कुरा छ। झापाकै हकमा भन्ने हो भने पनि बारादशी गाउँपालिकाको राजगढमा स्थानीय ट्राभल हिस्ट्री नभएका 2 जनालाई कोरोना संक्रमण भएर अहिले उपचार गराइरहेको अवस्था छ। अर्जुनधारा नगरपालिकाको वडा नम्बर 1 मा ट्राभल हिस्ट्री नभएका त्यहीँका स्थानीय मान्छेलाई कोरोना संक्रमण देखेर उपचार गराउँदै गरेको अवस्था छ। यी गरेका अवस्थाहरूमा मेचीनगरमा पनि उच्च जोखिम छ। काँकरभिट्टामा सशस्त्र प्रहरी नै 32 जना जतिलाई देखिसकेको छ, होइन? यो अप्ठ्यारो परिस्थितिमा अहिले मेचीनगरको अवस्था के छ? यहाँहरू कसरी काम गर्दै हुनुहुन्छ? त्यहाँको अवस्थालाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? यसका बारेमा अलिकति बताइदिनुहोस् न अध्यक्षज्यू।
अब सर, अब यो चाहिँ मेचीनगरपालिकामा हामीले पहिलोचोटि काँकरभिट्टामा तपाईँको समुदायमा चाहिँ टेस्ट गऱ्यौँ। 2-3 जना चाहिँ टेस्ट भएको थियो। त्यसमा सबैजना नेगेटिभ आउनु भएको छ। अब जस्तो कारण अब धुलाबारीमा अस्ति 2 दिन तपाईँको के गरेको छ त्यसको रिजल्ट आइसकेको छैन र अब अहिले नै मेचीनगरमा त्यो समुदायमा छ भनेर चाहिँ भन्न सकिरहेको अवस्था छैन र चाहिँ हामीले पिसिआर चाहिँ दैनिक रूपमा प्रायः चाहिँ दैनिक रूपमा मेचीनगर नगरपालिकाले दैनिक रूपमा पिसिआर टेस्ट गरिरहेको
छ।
अब त्यस्तो अहिले समुदायमा त्यस्तो देखिएको छैन र अब चाहिँ सबै प्रत्येक मान्छेलाई चेक गर्ने हो भने त अब के हो भन्न सकिँदैन। तर एउटा सीमित मान्छेहरूलाई चेक गर्दै जाँदा
अध्यक्षज्यू, यो बाहिरबाट आउने मान्छेहरू चाहिँ मेचीनगर नाका हुँदै आउनु परेको छ, होइन? उहाँहरूको व्यवस्थापनको सन्दर्भमा चाहिँ के भइराखेको छ?
त्यसको लागि हामीले चाहिँ क्वारेन्टाइन पनि हाम्रो छँदैछ। धुलाबारीमा मात्रै तपाईँको जति दिशामा चाहिँ क्वारेन्टाइन छ। अहिले पनि तपाईँको 60 जना जति धुलाबारीमै बसिरहनु भएको छ। र चाहिँ अब अरू अरूतिर होटल क्वारेन्टाइन पनि छ, होटल क्वारेन्टाइनमा बस्नेहरू पनि सङ्ख्या छ। दैनिक जसो हामीले चाहिँ त्यसलाई प्रयोग गरिरहेको छ।
यो रिजल्ट आउन चाहिँ अलिक ढिलो भइरहेको छ नि अध्यक्षज्यू, के छ
यो रिजल्ट? अब धेरै चाहिँ अब जहाँ पनि तपाईँको चाहिँ पिसिआरको चाहिँ मात्रा बढाउँ भन्ने चाहिँ जहाँ पनि चाहिँ आइरहेको कारणले गर्दा अब पिसिआर सबै ठाउँमा सबैले गरिरहेकै होलान्। त्यही भएर अब चाहिँ 200 मात्रै चाहिँ भएको हुनाले व्यासनगर र धरान मात्रै भएको हुनाले चाहिँ सबै प्रदेशभरि चाहिँ जाने कारणले गर्दा अलिक ढिलाइ चाहिँ भइरहेको छ।
उता मान्छे चाहिँ निको भएर आइसक्छ, कोही पुष्टि भएको सँगै आएको कोही मान्छेको आएन भन्ने गरीको पनि अवस्था छ। यहाँहरूले अहिले धुलाबारी क्षेत्रबाट चाहिँ यहाँको वडाबाट कतिजना जतिको स्वाब पठाउनु भएको अवस्था हो?
अब यतिले भन्ने त भएन, अब दैनिक दुई दिन तिन दिनमा हामी गरिरहेछौँ, दुई दिन तिन दिनमा हामीले गुजुवाहरूमा गराइरहेछौँ। तिन ठाउँमा हाम्रो चाहिँ क्वारेन्टाइन, एउटा होटल क्वारेन्टाइन छ, दुईवटा टाउन छ, त्यहाँदेखि तपाईँको चाहिँ अब 40-50 जनाको त्यसमा दुई दिन तिन दिनभित्रमा हामीले गरिरहेछौँ।
अध्यक्षज्यू, यो अघिल्लो आर्थिक वर्षमा 76-77 ठ्याक्कै विकास निर्माणका काम हुने भनेको हाम्रो यो आर्थिक वर्षको संरचना अनुसार चैत वैशाख जेठे यो बेला चाहिँ तीव्र रूपमा हुने, त्यो बेला चाहिँ लकडाउन भयो, लकडाउनका कारण कतिको विकास निर्माणका यहाँका ओडाका नगरका योजनाहरू प्रभावित बने, अघिल्लो आर्थिक वर्षमा कतिको काम सम्पन्न गर्न सकियो, अवस्था के रह्यो, यसका बारेमा पनि बताइदिनुहोस् न।
हजुर, 1,35,00,000 गत आर्थिक वर्षमा 1,35,00,000 रुपियाँ पैसा वडाको बजेटको र 1,18,00,000 काम चाहिँ हामीले चाहिँ गऱ्यौँ। अब 17,00,000 रुपियाँ पैसा चाहिँ यस आर्थिक वर्षमा, 17-18 आर्थिक वर्षमा चाहिँ अलिया गरेर लिएर गएको थियौँ, यो कोभिडको कारणले गर्न सकेनौँ। 17,00,000 रुपियाँ पैसा चाहिँ हामीले अलिया गरेर यो वर्षमा हामी लिएर आएको।
यो 17,00,000 चाहिँ कस्ता खालका के योजना थिएर सम्पन्न हुन नसकेको हो सर?
सबसे भन्दा यो चाहिँ तपाईँको चाहिँ अब सुकुम्बासी बस्तीमा चाहिँ तपाईँको प्रबन्धन गर्ने चाहिँ काम थियो, प्रबन्धन गर्ने काम थियो। अब तपाईँको समयमा त्यहाँ सुकुम्बासी बस्तीमा तपाईँको धेरै मान्छेहरूको नागरिकमा एउटा समितिबाट गर्नुपर्ने, अब सबै त्यहाँ सुकुम्बासी बस्तीमा चाहिँ तपाईँको सबै मजदुर काम गर्नेहरू समयमा त्यसको चाहिँ उपभोक्ता समिति पनि गठन गर्न सकेन, किनभने सबै जब सबै चाहिँ मजदुर काम गर्ने मान्छे अब त्यहाँ मान्छे नपाउने अनि अब त्यो सबै तयारी गर्दै थियौँ, गर्दा गर्दै अब तपाईँको यो कोभिडको कारणले गर्दाखेरि चाहिँ
अनि यहाँले चाहिँ जस्तो अध्यक्षमा निर्वाचित हुनुभएको 3 वर्ष त असार 14 पुग्यो होइन, आदि कार्यकालबाट अलिकति अगाडि पनि आइयो। हिजो चुनावमा जनतासँग मलाई चाहिँ विजय गराउनु भयो भने, हाम्रा साथीहरूलाई विजय गराउनु भयो भने हामी यी काम गर्छौँ भन्ने गरीका कामहरू हिजो चुनावभन्दा अगाडि भन्ने र अहिले गर्ने कुरामा चाहिँ कस्तो भइरहेको छ? यहाँ आफैले मूल्याङ्कन गर्दाखेरि हिजो गरेका प्रतिबद्धताहरू कतिको पुरा गर्न सक्यो अध्यक्षज्यू, के छ अवस्था?
अब सबभन्दा पहिला त हामी चाहिँ तपाईँको जनप्रतिनिधि कुनै तपाईँको चाहिँ अब यो डिग्री होल्डर सर्टिफिकेट बोकेर, तपाईँको डिग्रीको सर्टिफिकेट बोकेर तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ वडाध्यक्ष भएका हुनु सर होइन, हामी एउटा तपाईँको जनताको काम गर्दै जाँदाखेरि जनताको काम गर्ने क्रममा यसले चाहिँ केही गर्छ कि भनेर पार्टीले विश्वास गरेर चाहिँ तपाईँको हामीलाई टिकट दिएको, हामी कुनै दोस्रो ग्रहबाट आएका मान्छे हुनु यहीका दाजुभाइ, यहाँ तपाईँको चाहिँ जसरी तपाईँको पहिला चाहिँ चुनाव बाहिर चुनाव हुनुभन्दा अगाडि बाहिर बसेर चाहिँ तपाईँको यो गर्ने गर्ने भन्ने कुरा चाहिँ जुन गरिन्थ्यो, त्यो अहिले तपाईँको चाहिँ आफै चाहिँ तपाईँको त्यहाँ पुगेपछि यो धेरै समस्या रहेछ, एकदमै तपाईँको चाहिँ भित्र एकदमै तपाईँको समस्या रहेछ। यहाँ तपाईँको चाहिँ हामी त वडा बस्ती त्यहाँमाथि अब तपाईँको कर्मचारीको पाटो छ, कर्मचारीहरू पनि तपाईँको त्यस्तै छन्, तपाईँको चाहिँ हामी अब हामी चाहिँ हिजो चाहिँ जनताले पठाएको भन्छौँ, हामी यो चाहिँ हुनुपर्छ भनेर भन्छौँ, कर्मचारीहरू यो तपाईँको यो मिल्दैन ऊ मिल्दैन भनेर तपाईँको भन्नुहुन्छ होइन, त्यस कारण यो अब हामी पनि सिक्ने क्रममा छौँ, सिक्ने जाने क्रममा हिजो जनतालाई बोलेको कुरा गर्ने कुरामा भन्ने कुरामा गर्ने कुरामा हामी एकदमै अब लागिपरेका छौँ, तर सबै कुरा सम्भव हुँदैन रहेछ, यतिकै सबै कुरा सम्भव हुँदैन रहेछ
होइन,
गाह्रो रहेछ, एउटा जनप्रतिनिधिको पाटो छ, एउटा कर्मचारीको पाटो छ हेर्नुहोस् होइन, त्यस कारण यो चाहिँ अब अलिअलि गाह्रो गाह्रो हुँदै हुँदै गर्दा पनि चाहिँ हामी अब सिक्दै गर्दैछौँ होइन, अब गर्दैछौँ, जे हामीले गर्न सक्ने हुन सक्ने कामहरूमा हामी एकदमै निरन्तर रूपमा हामी लागि नै रहेका छौँ।
यहाँले राजनीतिक कार्यकर्ताका रूपमा, पार्टीको कार्यकर्ताका रूपमा त लामो समयदेखि काम गर्नुभयो, जनप्रतिनिधिका रूपमा यो 3 वर्षदेखि काम गरिरहनु भएको छ, जनप्रतिनिधि र पार्टी कार्यकर्ता हुँदाको अन्तर चाहिँ कस्तो हुँदो रहेछ अध्यक्षज्यू?
त्यो त अब पार्टीमा भनेपछि मैले अघि पनि भनिहालेँ, पार्टीमा भनेपछि यो गर्नुपर्छ भनेपछि पार्टीले अब तपाईँको चाहिँ अब सजिलो पार्टीमा तपाईँको यो जे भने पनि भयो, यो गर्दा यो गर्ने ऊ गर्ने भन्ने भयो, तर यहाँ अब जनप्रतिनिधि भएपछि कानुनभित्र बसेर कानुनको के कानुनलाई सबै पालन गरेर सबै कुरा चाहिँ हेर्नुपर्ने कुरामा रहेछ अब यो कुरा चाहिँ होइन, अब यसमा चाहिँ अब पार्टी र जनप्रतिनिधिमा अलिअलि चाहिँ फरकै छ, फरकै छ, अब अघि मैले भनिहालेँ यहाँ चाहिँ तपाईँको बाहिर बसेर तपाईँको चाहिँ पार्टीमा बसेर चाहिँ आन्दोलन गर्नु यो गर्नु भनेर जनप्रतिनिधि भएपछि आफै अहिले त्यो कार्यान्वयन गर्ने पक्षमा आफै भएको हुनाले केही नै केही अब फरक नै छ।
अध्यक्षज्यू, यो चाहिँ जनताका माग चासोहरू चाहिँ कस्ता हुँदा रहेछन्, यो कुरा चाहिँ जनप्रतिनिधिले गर्दै हुन्थ्यो, नगरपालिकाले गर्दै हुन्थ्यो, वडा कार्यालयले गर्दै हुन्थ्यो भन्ने, नागरिकले भेट्ने पहिलो सरकार त यहाँहरू हो नि त, होइन? जतिसुकै सरकारका कुरा गरे पनि राज्यको प्रतिनिधि भेट्ने भनेको त वडा कार्यालयमा सर्वसाधारण जनताले यहाँहरू पहिलो घर दैलोमा पुग्ने जनप्रतिनिधिहरू भनिसकेपछि उहाँहरूका अपेक्षा कस्ता हुँदा रहेछन्, ती अपेक्षाहरूलाई चाहिँ कतिको सम्बोधन गर्न सकियो सर?
अब के विकास निर्माणको कुरामा चाहिँ, विकास निर्माणको कुरामा चाहिँ हामीले पहिलो प्राथमिकता, प्राथमिकताका आधारमा जहाँ चाहिँ तपाईँको चाहिँ गरिब दुखीहरू जहाँ छन् वडा हो, हामी वडामा तपाईँको सबै मान्छे छुटेको कारणले हाम्रो त्यो भयो कि बजेट पनि हामीले तपाईँको सानो सानो रकमहरू तपाईँको छुट्याएका छौँ, किनभने सबैलाई पुर्याउनु पऱ्यो, वडाका कुना काप्चादेखि लिएर गरिबदेखि लिएर श्री सुकुम्बासी बस्तीदेखि लिएर सबैलाई तपाईँको चाहिँ पुऱ्याउनु पर्छ, हामीले सबै कुरा गर्नु पऱ्यो, सबैले हामीले अघि हजुरले भने जस्तो तपाईँको चाहिँ प्रत्यक्ष तपाईँको जनता छोजीले हामीसँग रहेछन्, हामीसँग आउँछन्, उहाँहरूले हामीलाई चिन्नुभएको छ, यो गर्दै भन्नुहुन्छ। अब चाहिँ विकास निर्माणको कुरामा चाहिँ नगरपालिका, प्रदेश, सङ्घले चाहिँ ठुला ठुला विकासहरू गरिदिएदेखि हामीले साना साना कुराहरू चाहिँ ढिला टाल्ने कुराहरू चाहिँ तपाईँको चाहिँ सुकुम्बासीका समस्याहरू चाहिँ यस्ता कुराहरू चाहिँ हामीले गरेर हिँड्थ्यौँ, र त्यो कुरामा चाहिँ हामीले अब त्यसो गर्दै जाँदाखेरि चाहिँ तपाईँको गरिब दुखीका गरिब झुपडी बस्तीहरूमा चाहिँ तपाईँको हामीले चाहिँ काम गरेका छौँ, तर अब तपाईँको चाहिँ ठुल्ठुलो सडक बनाउने, तपाईँको चाहिँ नाला बनाउने, यो चाहिँ तपाईँको चाहिँ एउटा सहरबजारमा चाहिने कुराहरू यिनीहरू, अब यी कुराहरूमा चाहिँ केन्द्र सरकार, तपाईँको चाहिँ प्रदेश सरकारले चाहिँ हेर्दै हुन्थ्यो जस्तो लाग्न थालेको छ कि अहिले चाहिँ, किनभने चाहिँ तपाईँको चाहिँ नगरपालिकाले, केन्द्र सरकारले, प्रदेश सरकारले हेर्दैदेखि हामी चाहिँ तल तल तल्लो लेभलमा बसेका झुपडीहरू, सानो सानो बाटोहरू तपाईँका चाहिँ यस्ता कुराहरू काम गर्न चाहिँ धेरै चाहिँ मानिसहरूको त्यही नै आवश्यकता छ, किनभने कति अब झन् यो तपाईँको यो चाहिँ बर्खाको समयमा तपाईँको चाहिँ बाटोहरू एकदमै साना साना गल्लीहरू, सुकुम्बासी बस्तीहरूमा साना साना बाटाहरू, त्यहाँ जाने बाटोहरूमा अब सानो सानो धेरै पैसा पनि आवश्यक छैन, सानो सानो पैसाहरू आवश्यक छ, अनि त्यस्तै मान्छेले बढी खोज्दै जाँदाखेरि चाहिँ हामीले लागेको कुरा चाहिँ वडाले चाहिँ तपाईँको सानो सानो कामहरू सबै गरिदिए, सबैलाई समेटेर तपाईँको काम गर्नुपर्ने भयो, उनीहरूले यी क्षेत्रलाई विकास निर्माणका कुराहरूमा चाहिँ
अध्यक्षज्यू, यो फोहोर व्यवस्थापनको चुनौती होइन, धुलाबारी बजार यहाँको निर्वा वडा पर्छ होइन, यो फोहोर व्यवस्थापन चाहिँ कतिको चुनौती छ? यहाँहरूले चाहिँ नगरपालिकाले बनाउन खोजेको ल्यान्डफिल साइटमा पनि त्यहाँका स्थानीयहरूले विरोध गर्दै गरेको भन्ने समाचार पनि आइराखेको थियो, वास्तवमै यो बुझाबुझ नभएको अथवा चाहिँ ठाउँै नपाइने गरेको अवस्था हो, स्थानीयहरूले चाहिँ डम्पिङ साइट भन्ने बित्तिकै विरोध गर्ने गरेको अवस्था, यहाँहरूले कस्तो बनाउँदै हुनुहुन्थ्यो, के थियो अवस्था अध्यक्षज्यू?
यो चाहिँ अहिले एकदमै हजुरले यो कुरा एकदमै राख्नुभयो, एकदमै 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 गाह्रो छ, यो एकदमै दुःख गरेर अहिले हामीले चाहिँ दर्शनवारको व्यवस्था गरिरहेको छौँ, तपाईँको चाहिँ अब एकदमै एकदमै गाह्रो छ। अब सबभन्दा पहिला कुरा के भने, सेनेटरी फोहोर फाल्ने डम्पिङ साइटको लागि जनतामाथि जनताले पहिला विश्वास गर्ने वातावरण बनाउनु पऱ्यो कि, हामीले पनि जनताले पहिला विश्वास गर्नु पऱ्यो, किनभने तपाईँको चाहिँ धेरै ठाउँमा हामीले देखाएका छौँ तपाईँको चाहिँ अब फोहोर फाल्नु लगेर तपाईँको दुर्गन्धित अब अव्यवस्थित भएका कारणले यो गर्दछन् कि गर्दैन भन्ने जनतालाई अझै पनि विश्वास छैन कि तपाईँको चाहिँ अब फोहोर डम्पिङ साइट होइन, तपाईँको चाहिँ सेनेटरी ल्यान्डफिल साइटको चाहिँ अवधारणाले हुनु पऱ्यो कि, सेनेटरी ल्यान्डफिल साइट बनाउनलाई पहिला के गर्ने हो त, पैसा के गर्ने हो, पैसा छुट्याउनु पऱ्यो, पैसा छुट्याइदिनु पऱ्यो, त्यहाँको पब्लिकलाई सबै विश्वस्त दिलाउनु पऱ्यो, त्यही भएर जस्तो लाग्छ मलाई त्यहाँ चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ नेतृत्व त्यो आठ नम्बर वार्डमा तपाईँको चाहिँ गरेको कुरामा पनि अब जनताले चाहिँ त्यही भएर चाहिँ अब विश्वास नगरेको होला कि धेरै रकम छुट्याएर तपाईँको ल यो कार्यक्रम गर्छौँ हामीले यति पैसा चाहिँ हामीले छुट्याएको छ यो कुरा गर्छौँ भनेर जान सकेदेखि हुन्थ्यो, अब त्यो चाहिँ अलिक भइरहेको छ जस्तो लाग्छ मलाई, अब गर्न त गर्ने भनेर त तर अब पहिलेदेखि नै अब तपाईँ गरेर पहिले आज यहाँ चाहिँ फोहोर फाल्न थाले आज भोलिबाटै फोहोर फाल्न दियो भने त कसले दिन्छ होला र हामीले आफै त्यो त्यहाँ भएको ठाउँमा पनि लिइरहन्छौँ, त्यसलाई व्यवस्थित तरिकाले पब्लिकसँग गरेर सबैसँग चाहिँ सबै सर्वदलीय भेला राखेर यति पैसा हामीले यहाँ नगरपालिकाबाट चाहिँ तपाईँको प्रदेशबाट केन्द्रबाट यति पैसा हामीले छुट्याएका छौँ, पहिला हामी चाहिँ सबै कुराहरू चाहिँ तयार गर्छौँ भनेर उहाँहरूलाई विश्वास दिलाउन सक्नुपर्छ जस्तो लाग्छ मलाई।
भनिसकेपछि फोहोर लानुभन्दा अगाडि त्यहाँको व्यवस्थापनको पार्ट चाहिँ सकेर लग्यो भने मात्रै सम्भव हुन्छ भन्ने कुरा होइन त अध्यक्ष? अध्यक्ष अब हामी यो चालु आर्थिक वर्षमा आउन, यहाँले तीन वर्ष काम गरिसक्नुभयो, अहिले चौथो बजेटको कार्यान्वयनको तहमा हुनुहुन्छ, यो आर्थिक वर्षमा वडा नम्बर 10 यहाँले छान्नु भएको प्राथमिकता के हो र चाहिँ कसरी कामहरू अगाडि बढाउँदै हुनुहुन्छ?
अब यसपालि त तपाईँको सरकारले नि तपाईँको चाहिँ स्वास्थ्य कृषिमा तपाईँको चाहिँ भनेको छ होइन, कृषिमा भनेको छ, अब त्यसैलाई प्राथमिकताको आधारमा हामीले चाहिँ अब गरेर गरेका छौँ, त्यति गर्दै जाँदा पनि मैले अघि पनि भनिहालेँ, वार्ड भनेको एउटा सानो सानो सबैतिर हेर्नुपर्ने, साना साना कुराहरू पनि हेर्नुपर्ने, सबैलाई चाहिँ चित्त बुझाउनु पर्ने वार्डै रहेछ, उहाँले गरेन भने तपाईँको प्रत्यक्ष जनता ए हामीले यो हामी नसँग प्रत्यक्ष आउँछ अनि सबैतिर समेटेर स्वास्थ्यले खुसीलाई पहिले पठाइ त्यहाँ राखेर सबैतिर समेटेर सानो सानो बजेट सानो सानो 1 लाख 2 लाख 1 लाख 2 लाख 3 लाख त्यसै गरेर तपाईँले चाहिँ हामीले चाहिँ गरेको हुन्छ। त्यसमा चाहिँ तपाईँले चाहिँ यसपालि चाहिँ हाम्रो नगरपालिकामा चाहिँ 1 करोड रुपियाँको चाहिँ चाहिँ अहिले तत्काललाई प्रत्येक वार्डलाई 1 करोड रुपियाँ चाहिँ छुट्याइएको छ र 50 लाख रुपियाँको चाहिँ चाहिँ थपस्रोत प्राप्त भएमा भनेर भनेको छ। थपस्रोत प्राप्त भएमा भनेर 50 लाख रुपियाँ पैसा छुट्याएको छ। अब त्यसका लागि चाहिँ हामीले 17-17 लाखको त्यो 3 50 लाखको लागि चाहिँ 3 17-17 2 17-17 लाखको र 1 करोड लाखको बजेट हाम्रो त्यो 3 भन्दा बजेट बढी नखाने भनेर नीति बनाएको कारणले गर्दा 3 प्रोजेक्ट हामीले 50 लाखको हालेका छौँ। अब त्यो 2 चाहिँ 3 चाहिँ तपाईँको यसपालि नालामा हामीले चाहिँ हालेका छौँ। अरू चाहिँ तपाईँको 1 करोड रुपियाँ पैसा जुन तुरुन्तै निकासीको पैसा चाहिँ साना साना कुराहरू स्वास्थ्य र शिशुलाई चाहिँ एकदम राखेर चाहिँ
अहिले चाहिँ नि अध्यक्षज्यू अर्को एउटा चुनौतीको कुरा चाहिँ देखिराखेको छ। विदेश गएर चाहिँ काम गर्दै गरेका हाम्रा नेपालीहरू रेमिटेन्सबाट नेपाल चलेको भनेर भन्थ्यौँ, उहाँहरू पनि अहिले यो COVID-19 कारण रोजगारी गुमाएर चाहिँ आफ्नो थाततल्लो फर्किने आफ्नो गाउँ फर्किने गरेको अवस्था छ। उहाँहरूलाई रोजगारीको अवसर सिर्जना गर्न चाहिँ कुन लेभलबाट कसरी काम गरियो भने चाहिँ आएका मान्छेहरूलाई काम दिन सक्ने गरेको अवस्था भन्ला, यहाँको जनप्रतिनिधिका रूपमा गरिरहेको कामको अनुभवले चाहिँ के भन्छ अध्यक्षज्यू?
अब यो चाहिँ अब हुन्छ, अब तपाईँ सरकारले कृषि र स्वास्थ्यमा तपाईँ पैसा छुट्यायो भनेको चाहिँ विदेश जाने केही मानिसहरू फर्केर आउँछन्, त्यही भएर कृषिमा पैसा छुट्याइयो भनेरै गरेको होला सरकारले चाहिँ यो गरेको कुरा होला होइन। तर अब मलाई लाग्छ तपाईँहरू उहाँहरू चाहिँ तपाईँको अब भर्खर अहिले तपाईँको हामीले अहिले बजेट बाँडिसकेका छौँ, अहिले त हामीले तपाईँको त सिकिसकेको छ। अब उहाँहरू विदेशबाट आउने क्रम अहिले भर्खर जारी भइरहेको छ। अहिले तपाईँको धेरै मान्छे धेरै जति पनि क्वारेन्टाइनमा तपाईँको चाहिँ बस्छन् सबै विदेशबाट आइरहनु भएको छ होइन। अब उहाँहरूसँग पनि सरसल्लाह गरेर उहाँहरूलाई पनि सँगै राखेर केही अन्तर्क्रिया कार्यक्रम गरेर अगाडि बढ्दा हुन्छ जस्तो लाग्छ। अब उहाँहरू तपाईँको के काम गरेर आउनुहुन्छ, कस्तो कुराहरूमा उहाँहरूको इन्ट्रेस्ट छ भन्ने कुरा चाहिँ उहाँहरू सँगै राखेर गरेर चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अब यसपालिको बजेटमा चाहिँ अब तपाईँ हामीले छुट्याउँ त कृषि र स्वास्थ्यको पैसा हामीले छुट्याएका छौँ, तर उहाँसँग अन्तर्क्रिया कार्यक्रम नगरी केही नगरीकन तपाईँको त्यति अब सिँचाइका समस्या सिँचाइका कुराहरूमा तपाईँको चाहिँ पैसाहरू हामीले छुट्याएका छौँ। अब त्यो कुराले उहाँहरूलाई कति उत्यो पुग्छ त्यो चाहिँ अब कति नै समयले बताउला, तर अब चाहिँ उहाँहरूलाई राखेरै जति पनि मानिस चाहिँ विदेशबाट आउनु भएको छ उहाँहरूलाई राखेर अन्तर्क्रिया कार्यक्रम गरेर के गर्दा राम्रो हुन्छ कसो गर्दा राम्रो हुन्छ उहाँहरूले सिकेका कुराहरू विदेशमा बसेर सिकेका कुराहरू उहाँहरूसँगै बसेर गर्दा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
अध्यक्षज्यू हामी यो मेचीनगर खबरको अन्त्यन्ततिर छौँ। एउटा जनप्रतिनिधिका रूपमा मेचीनगर 10 को अध्यक्षका रूपमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूलाई अहिलेको यो अप्ठ्यारो खालको चाहिँ महामारी फैलिरहेको अवस्था पनि छ, यो गरीको बेलामा यहाँको तर्फबाट एउटा जनप्रतिनिधिका रूपमा यहाँको सन्देश चाहिँ के छ?
अब सबैजनालाई चाहिँ सबैजनालाई नमस्कार। अनि तपाईँको चाहिँ सबभन्दा अहिलेको वर्तमान अवस्थामा तपाईँको यो अरूभन्दा पनि कोभिड कोरोनाकै विषय एकदमै रहेको हुनाले सबैजनालाई चाहिँ कोरोनाबाट एकदमै क्षति थियो। तपाईँको दिनदिनै तपाईँको यहाँ अघि कुरा गर्दै गर्दा पनि हामी समुदायमा जाने कुरा पनि आइरहेको छ, समुदायमा गइसक्यो भन्ने कुरा पनि आइरहेको छ। त्यस कारण सबैजनालाई मेरो चाहिँ अनुरोध छ, म हजुरै सबैजनालाई नमस्कार पनि गर्न चाहन्छु। सबैजनालाई एकदमै विशेष गरेर तपाईँको चाहिँ बुढाबुढी केटाकेटीहरूलाई एकदमै तपाईँको चाहिँ यो कोरोनासँग एकदमै डर राखेर चाहिँ तपाईँहरू चाहिने कुरामा मात्रै बाहिर बजार निस्किने अरू चिजहरू आएको त्यतिकै केही काम नपरि त्यतिकै जुन पहिला हामी हिँड्थ्यौँ डुलिन्थ्यो त्यसरी ननिस्किकन एकदमै घरमै बस्ने र तपाईँको साबुन पानीले हात धुने तपाईँको चाहिँ सामाजिक दाइ जानु पऱ्यो भने पनि सामाजिक दुरी काम गरेर चाहिँ हरिभरि COVID-19 भएर सबैजनालाई चाहिँ सबैजना चाहिँ तपाईँको यसबाट सतर्क रहने सबैजनालाई अनुरोध गर्न चाहन्छु, सबैजनालाई डिभिजन मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
हस् हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छ।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिका वडा नम्बर 10 का अध्यक्ष सुवेश पनेरू। मेचीनगर नगरपालिका क्षेत्रमा वडा नम्बर 10 ले गर्दै गरेका कामहरूको बारेमा कुराकानी गर्दै, अहिलेसम्म विश्वभरमा कोरोना भाइरस COVID-19 सङ्क्रमित हुनेहरूको संख्या 1,84,42,382 जना पुगेको छ। तीमध्ये 1 करोड 23,69,790 जना कोरोना संक्रमितहरू को केस अहिलेसम्म क्लोज भएको छ। 1,16,72,615 जना अर्थात् 94% कोरोना संक्रमितहरू निको भएको अवस्था छ भने 6,97,175 जना अर्थात् 6% कोरोना संक्रमितको मृत्यु भएको पछिल्लो तथ्याङ्क छ। अहिले विश्वभरमा 60,72,592 जना कोरोना संक्रमितको एक्टिभ केसहरू रहेको पुष्टि भइसकेको छ। तीमध्ये 1% को अवस्था क्रिटिकल रहेको बताइएको छ। अहिले सबैभन्दा बढी अमेरिकामा 48,62,174 जना कोरोना संक्रमित पुगेका छन्। अमेरिकामा 1,58,929 जनाको मृत्यु भएको छ। दोस्रो धेरै संक्रमित ब्राजिलमा छन्। ब्राजिलमा 27,51,665 जना कोरोना संक्रमित पुगेका छन्। 27,51,665 जना र ब्राजिलमा मृत्यु हुनेको संख्या 94,702 जना पुगेको छ। तेस्रो धेरै संक्रमित भारतमा छन्। भारतमा 18,55,331 कोरोना संक्रमित पुगे पुष्टि भएको छ। 38,971 जनाको मृत्यु भएको छ। 12,30,440 जना भारतमा कोरोना संक्रमणपछि निको भएका छन् भने अहिले 5,85,920 जनाको भारतमा उपचार भइरहेको पछिल्लो तथ्याङ्क छ। चौथो धेरै संक्रमित रसियामा छन्। रसियामा 8,56,264 जना कोरोना संक्रमित छन् भने 14,207 जनाको मृत्यु भएको छ। पाँचौँमा साउथ अफ्रिका छ, छैटौँमा मेक्सिको, सातौँमा पेरु, आठौँमा चिली, नौमा स्पेन, दसौँमा कोलम्बिया लगायत का देशहरू रहेका छन्। र विश्वभर तीव्र रूपमा कोरोना भाइरसको संक्रमण भइरहेकाले यसबाट जोगिनका लागि, यसबाट बस्नका लागि सबै सतर्क हुन, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन, पटक पटक हात धुन र सम्भव छ भने सेनिटाइजर बोकेर हिँड्न र हातमा सेनिटाइजर लाउनका लागि आवश्यक छ। र विश्व स्वास्थ्य संगठन WHO, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय लगायतले भनेका स्वास्थ्य मापदण्डहरू पालना गर्नुको विकल्प छैन। कोरोना संक्रमणबाट बालबालिका, दीर्घ रोगीहरू र ज्येष्ठ नागरिकहरूलाई भिडभाडबाट बचाउन, अरूको सम्पर्कबाट बचाउनका लागि जरुरी छ। र आजको मेचीनगर खबर यति नै। अर्को हप्ताको मङ्गलबार यसै गरी बिहान मेचीनगरसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।